السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام اور انجینئر مسٹر چوانگ۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کے اندر کالعدم تنظیم جماعت الدعویٰ کے نائب امیر مولانا عبدالرحمٰن مکی کی گرفتاری، اور وہ بھی نفرت آمیز تقریر پر، اور اسی سیگمنٹ میں ہم جائزہ لیں گے مدارس کے نصاب میں مداخلت قبول نہیں ہے لیکن اس کی رجسٹریشن کے حق میں ہیں یہ تنظیم المدارس۔ وفاق المدارس العربیہ کے اعلیٰ عہدیدار یہ کہہ رہی ہیں، سو مدارس کی رجسٹریشن یا وہاں پہ نصاب کے ریفرنس میں ابھی تک کیا ریزالو سامنے آیا ہے، اس پہ گفتگو ہوگی۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں گفتگو کریں گے پاکستان کی معیشت پہ۔ آئی ایم ایف یعنی عالمی مالیاتی ادارے کے ساتھ معاہدے کے بعد پاکستان کی اسٹاک مارکیٹ اور پاکستان کی جو کرنسی ہے اس کے اوپر کیا اثرات مرتب ہو رہے ہیں اور آئندہ امکانات کیا ہیں۔ تیسرے حصے میں بات کریں گے امریکہ اور ایران کے درمیان کشیدگی کے اوپر۔ امریکہ نے عراق سے اپنا ایسا سفارتی عملہ جو نان ایمرجنسی ہے اس کو نکالنے کا حکم دے دیا ہے۔ دوسری جانب جو کشیدگی ہے وہ بڑھتی جا رہی ہے اس ریجن کے اندر دونوں ملکوں کے درمیان، اس پہ گفتگو ہوگی پروگرام کے آخری حصے میں۔ اور چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ کالعدم تنظیم جماعت الدعویٰ کے نائب امیر مولانا عبدالرحمٰن مکی کو گرفتار کر لیا گیا ہے اور انہیں جیل منتقل کر دیا گیا ہے۔ پنجاب پولیس کے جو آفیشلز ہیں، جو حکام ہیں، وہ یہ بتا رہے ہیں کہ کالعدم تنظیم فلاح انسانیت اور جماعت الدعویٰ کے نائب امیر مولانا عبدالرحمٰن مکی کی گرفتاری کی تصدیق کی ہے انہوں نے اور کہا ہے کہ انہیں جیل بھیج دیا گیا ہے۔ عبدالرحمٰن مکی پر کالعدم تنظیموں کے خلاف جاری کریک ڈاؤن سے متعلق اشتعال انگیز تقریریں کرنے کا الزام ہے، جبکہ انہی دنوں میں ایف اے ٹی ایف سمیت عالمی اداروں کے خلاف بھی ان کے متنازع بیانات سامنے آتے رہے ہیں۔ حکام کے مطابق مولانا عبدالرحمٰن مکی کی جو گرفتاری ہے وہ نقش امن عامہ کے تحت عمل میں لائی گئی ہے اور انہیں رات گئے لاہور میں القادسیہ مرکز سے پولیس اور قانون نافذ کرنے والے اداروں نے حراست میں لے لیا ہے۔ کالعدم قرار دی جانے والی تنظیمیں قانون کے تحت کسی بھی قسم کے چندے اور عطیے کی اپیل نہیں کر سکتی، جبکہ مولانا مکی پہ یہ بھی الزام ہے کہ انہوں نے گزشتہ روز گوجرانوالا میں اپنی تنظیم فلاح انسانیت کے نام پر چندے کی بھی اپیل کی تھی۔ سو اس پہ تجزیہ لیتے ہیں۔ جناب تسنیم نورانی صاحب ہمارے ساتھ ہیں، فارمر انٹیریئر سیکرٹری، اندرونی معاملات کے ماہر ہیں، اور ڈاکٹر عبدالجبار صاحب ہمیں جوائن کریں گے، سینئر جرنلسٹ ہیں، کالمسٹ ہیں، ریسرچر ہیں، وہ ہمارے ساتھ ہوں گے، اور قاری حنیف جیلندری صاحب ہمیں جوائن کریں گے، وفاق سیکرٹری جنرل ہیں وفاق المدارس کے۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ تسنیم نورانی صاحب، جی تسنیم رانی صاحب ابھی نہیں ہیں، عبدالجبار صاحب ہمارے ساتھ ہیں اور قاری حنیف جلندری صاحب۔ قاری صاحب، کیسے آپ انالائز کریں گے مولانا عبدالرحمٰن مکی صاحب کی جو گرفتاری ہے؟ یا پھر اس میں سوال تو ایکچولی یہ بنتا ہے کہ اگر ریاست کا یا حکومت نے کوئی ڈیڈ لائنز رکھی ہیں، اداروں کو اگر کالعدم قرار دے دیا ہے، چندہ جمع کرنے سے منع کیا ہے، تو اس کا انحراف کیوں کر ہوا یا ہونا چاہیے آپ کے خیال میں؟ جی حنیف جالندری صاحب، آپ میری آواز سن سکتے ہیں؟
جی بسم اللہ الرحمن الرحیم، میں مجھ سے تو یہ کہا گیا تھا کہ مدارس کے،
جی میں مدارس کے، میں اگر آپ چاہیں تو اس پہ بات کر سکتے ہیں، میں اگلے اگلا اسی کے ساتھ ہمارا
سوال مدارس کے حوالے سے ہو تو میں حاضر ہوں۔
ٹھیک ہے، چلو ہمارے ساتھ رہیے گا، میں ابھی مدارس کے اوپر بھی آتا ہوں۔ ٹھیک ہے، میں آتا ہوں مدارس کے اوپر بھی آتا ہوں۔ ڈاکٹر عبدالجبار صاحب، پہلے مکی صاحب کی گرفتاری پہ آپ اپنے ریمارکس دیجیے گا۔
دیکھیں، بات یہ ہے کہ یہاں پہ جیسے پاکستان ہے، یہاں پہ ایک لوز جوڈیشل سسٹم ہے، ایڈمنسٹریٹو سسٹم ہے۔ ہم آگے ہو گئے ہیں حیثیت قوم کہ جب تک کوئی پریشر انٹرنیشنل نہ آئے یا انٹرنیشنل پریشر اتنا ڈیولپ نہ ہو جائے جہاں پہ ہم وی شوڈ موو فار این ایکشن، یہی صورتحال یہاں پر ہے۔ قادسیہ مرکز ہو یا کوئی اور ادارہ ہو، کل تک یہی ادارے ہمیں سوٹ کر رہے تھے، جب ایف اے ٹی ایف کے حوالے سے یا ادر وائز منی لانڈرنگ کے لا کے حوالے سے یعنی اسٹرینجنٹ میجرز کی اور پریشرز کی بات ہو رہی تھی، تو حکومت پاکستان خواہ وہ کوئی بھی ہو، انہوں نے انیشیٹو نہیں لیا۔ آج وہ پریشر بڑھتے بڑھتے اس لیول تک پہنچ گیا ہے کہ آپ کو انٹرنیشنل مانیٹری فنڈ تک جانے کے لیے آپ کو ایسی کنڈیشنز آئی ہیں جو کہ عام طور پر نہیں ہوا کرتی تھی ماضی میں۔ میں گزشتہ 40-42 سال سے میں دیکھ رہا ہوں آئی ایم ایف اینڈ پاکستان۔ ابھی جو یہ اگریمنٹ ہوا ہے اس کا بھی ریفلیکشن وہاں پہ آتا ہے۔ تو میں یہ بات عرض کرنا چاہ رہا ہوں آپ کے ان کو بتانے کے لیے کہ مکی صاحب کی گرفتاری ہو یا حافظ سعید صاحب کو نظر بند کیا جانا، یا اس سے अभी थोड़े पहले ये जो मौलाना रिजवी का इशू था और उनको पकड़ के अंदर डालना हवालात में और उसको कल जमानत मिल जाना, ये एक ऐसा हॉचपॉच रिफ्लेक्शन है जो किसी भी तौर पे स्टेट्समैनशिप के मामलात में नहीं आता है किसी जुमरे में। मैं बात बड़ी सख्त कर रहा हूँ, हो सकता है कि हमारे अपने इस्लामाबाद वालों को इससे तकलीफ पहुंचे, लेकिन बात यही है कि पाकिस्तान के अंदर बहुत सारी चीजें इनएक्शंस में चली जाती हैं, टाइमली एक्शन हम नहीं लेते। अगर ले लिए जाएं, हाँ वो मदारिस का मामला हो, इंटरनेशनल मॉनिटरी फंड या एफएटीएफ की प्री कंडीशनैलिटीज का मामला हो, इसमें पाकिस्तान का फायदा है। देखिए इसमें पाकिस्तान का फायदा, वी आर अ डेवलपिंग कंट्री, हम पुअर नेशन है, दुनिया की नजरें हमारे पास हमारी तरफ गड़ी हुई हैं, हमें खुद एक ऐसा मेकनिज्म डेवलप करना चाहिए, हमारे यहाँ गवर्नेंस के मॉडल की लैक करते हैं हम, हमें चाहिए कि बैठकर इस मसले को हल करें, हाँ वो किसी भी हलके की तरफ से थिंक टैंक बना लिया जाए, कुछ हमारे मदारिस के लोग हों, कुछ हमारे मदरसों के लोग हों, इनका माजी में ठीक है किरदार था कश्मीर के हवाले से, आज सूरत हल बिल्कुल बदल रही है, दुनिया की नजरें मुख्तलिफ मैग्नीफायर लगा रखे हैं लोगों ने पाकिस्तान के ऊपर। मैं समझता हूँ कि कोई ऐसी मुश्किल नहीं है, मसले हल किए जा सकते हैं, इंटरनेशनल प्रेशर्स को रेजिस्ट किया जा सकता है, कानून साजी की जा सकती है, बैन अल-अक़वामी लीडिंग कौमों का वो लिया, इनका एतमाद लिया जा सकता है। अमेरिका हमारा वन टाइम इतना बड़ा अच्छा एलाई रहा है, आज इन गोमगो किसी कैफियत है, ये सूरत हाल किसी भी तौर पर अच्छी नहीं है।
ठीक, तस्नीम नूरानी साहब ने हमें ज्वाइन किया, तफसील तारफ हम करा चुके हैं फॉर्मर इंटीरियर सेक्रेटरी और इसके साथ साथ नेशनल एक्शन प्लान उसको क्राफ्ट करने वाली टीम का अहम हिस्सा थे। नूरानी साहब बहुत शुक्रिया। मौलाना अब्दुलरहमान मकी, जिनका ताल्लुक तंजीम फलाह इंसानियत से है, गुज़श्ता रोज़ उन्होंने गुजरांवाला में अपने लिए फ़ंड रेजिंग की अपील की, चंदे की अपील की, एक एलिगेशन वो है और दूसरा ये कि उन्होंने बहुत मुतनाज़ बयान दिए हैं और हेट स्पीच के ऊपर उनको बाकायदा गिरफ्तार कर लिया गया है। इस इकदाम से क्या समझा जाए कि इस गिरफ्तारी का क्या मतलब लिया जाए कि हुकूमत या रियासत अब कोई रू रियायत देने के मूड में या उसके हक में नज़र नहीं आती है? इस रेफरेंस में जो भी मजहबी सियासी क्यादतें हैं या मुतनाज़ शख्सियात हैं उनको किस तरह से हालात के मुताबिक अडाप्ट करना चाहिए चीज़ों को?
मसूद अजहर को जो यूएन की लिस्ट पे उनको डाला गया है, उसके बाद एफएटीएफ की जो इस वक्त सारी जो छानबीन चल रही है, तो अब इसके इन हालात में गवर्नमेंट के पास तो ऑप्शन तो रहे नहीं, जो ऐसे इदारे जिनको के आइडेंटिफाई किया है, अब यूएन ने आइडेंटिफाई किया है गलत है या दुरुस्त है, और जो हमारे दुश्मन भी हैं और वो भी उन्होंने उन पर बहुत एग्रेसिवली फॉलोअप किया है, तो अब जो इमीडिएट फियर है गवर्नमेंट का वो ये है कि क्योंकि माली हालात ऐसे हैं और फाइनेंशियल एक्शन टास्क फोर्स जो है इसकी अगर मनफी रिकमेंडेशन हुई तो उससे पाकिस्तान के माशी हालत पर भी असर पड़ेगा, तो इस वजह से गवर्नमेंट को करना तो पड़ रहा है। इशू ये है कि इस किस्म के वाकयात को वो प्रीएम्प्ट ही नहीं कर रहे,
ठीक है, अगर यही बात है कि एट 11th आवर क्यों, ये तो जाहिर है इंटरनेशनल स्टैंडर्ड्स हैं और पहले से ये सारी चीज़ें मालूम है, सो बर वक्त ये फैसले और इकदाम क्यों नहीं होते?
देखिए मेरा ख्याल इसमें थोड़ी सी एक तो कैपेसिटी की कंसर्न है कि जो गवर्नमेंट की कैपेसिटी जो है वो ऐसे इदारों के ऐसे मुल्जमों पे ऐसे मशहूर लोगों पे जिन्होंने कोई इमीडिएट ऑफेंस नहीं किया, जो इन्होंने कोई काबिल दस्तंदाजी एक्ट नहीं किया मगर उनके खिलाफ ये रिपोर्ट्स हैं और वगैरह वगैरह, उनको वो प्रीएम्प्ट करने के लिए गवर्नमेंट जो है वो मैं समझता हूँ कि उसका तजर्बा नहीं है, उसकी कॉम्पिटेंस नहीं है, तो वो उस पर जरा एहतियात बरतते हैं। और अब जब इस किस्म की कुछ चीज आ जाती है सोशल मीडिया में जिससे भड़क पड़ते हैं या कुछ मीडिया में उछल जाती है तो वहां पर फिर अमरे मजबूरी उनको करना पड़ता है। हालांकि इसमें जो ये सारी यूएन की जो थी एक्शन उन्होंने उनको टेररिस्ट करार दिया और एफएटीएफ की मौजूदगी में कम अज कम मीडिया के थ्रू ऐसा कोई एग्रेसिव एक्शन हमने देखा नहीं, पढ़ा नहीं और सुना नहीं। तो होता यही है कि गवर्नमेंट रिएक्ट करती है, जो कि गलत चीज है, क्योंकि जो चीजें किसी के कहने पे की जाए उनकी वो एक किस्म का आपको बुरा नजर में, आपको एक बुरी एंगल से लोगों को दिखाती है कि इन्होंने इस हालत की वजह से एक्शन लिए। सो आई थिंक द गवर्नमेंट के पास अब ऑप्शन कोई नहीं है, और गवर्नमेंट को अब मैं समझता हूँ कि बगैर किसी रियायत के एक्शन लेने चाहिए। दो साल, साल छह महीने, दो साल के बाद क्या हालात होते हैं वो तो बात की बात है, मगर इस वक्त कम अज कम गवर्नमेंट के पास कोई ऑप्शन नहीं है कि प्रीएम्प्टिव एक्शन ले, ताकि ये है कि कोई शक और शुबा की गुंजाइश ना रहे।
सही, प्रीएम्प्टिव एक्शन लेना चाहिए। अभी एक दूसरी भी डेवलपमेंट है, वो मदारिस के निसाब से मुतालिक है, और वहाँ पे भी जो है मदरसों के निज़ाम तालीम से मुतालिक एक गैर सरकारी इदारा वफाक المدارس العربیہ, उसके एक आला अहदेदार हैं जिन काजी अब्दुल रशीद साहब, उनका कहना यह है कि वो मदारिस की रजिस्ट्रेशन को तो वेलकम करते हैं, जदीद निसाब को भी कबूल करते हैं, लेकिन बहरहाल जो उनका अपना एक ट्रेडिशनल पैटर्न है निसाब का, उसमें बैरूनी मदाखलत जो है वो कबूल नहीं की जाएगी। और वो कहते हैं कि इस अमल को आसान और सहल बनाया जाए, अगर इदारों को रजिस्टर भी करना है तो, और उनका यह भी कहना था कि जदीद मजामीन पढ़ाने पर तैयार हैं, लेकिन मदारिस के निसाबी मामलात में कोई भी मदाखलत जो है वो हम कबूल नहीं करेंगे। सो निसाब भी एक ऐसा मामला है जिसके ऊपर हम तो कई अशरों से, कम अज़ कम अशरा दो अशरों से ये गुफ्तगु सुन रहे हैं कि ऐसे निसाब को अवॉइड किया जाए जो एक्सट्रीमिज़म को प्रमोट करता है या इनक्रेज करता है, और चंद मदार, अगर पूरे मदारस नहीं तो चंद मदारस के ऊपर ये एलिगेशन ज़रूर रहता है कि जहाँ से एक्सट्रीमिज़म जो है वो पनपती है। सो अब इस मामले के ऊपर जो है वो किस तरह से हुकूमत पूरी कुव्वत के साथ या नेगोशिएशन के साथ इसका इतलाक कर सकेगी या नहीं, और वो जो मुज़ाहमत आ रही है उसको वो कैसे हैंडल करेंगे। कारी हनीफ जालिंदरी साहब हमारे साथ हैं, सेक्रेटरी हैं वफाकुल मदारिस के, और हमें तस्नीम रानी साहब ने ज्वाइन कर रखा है, डॉक्टर अब्दुल जब्बार साहब हमारे साथ हैं। कारी हनीफ जालिंदरी साहब, आप फरमाइएगा आपका इस पर मौक़िफ़ क्या है, किस तरह का निसाब कबूल है, किस तरह का निसाब उसमें तब्दीली आप समझते हैं कि वह नहीं हो सकती है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। आपकी गुफ्तगू में मदारिस से मुतालिक दो चीज़ों का जिक्र आया, एक मदारिस की रजिस्ट्रेशन और दूसरा निसाब तालीम। मैं पहले रजिस्ट्रेशन के बारे में अर्ज कर दूं कि रजिस्ट्रेशन पर कभी भी हुकूमत में और दीनी मदारिस के जिम्मेदारों के दरमियान कोई इख्तलाफ नहीं रहा, और मदारिस को कभी भी रजिस्ट्रेशन से इनकार नहीं रहा, बल्कि रजिस्ट्रेशन का मुतालबा और तकाजा खुद मदारिस करते रहे, और ये मदारिस की जरूरत है, और मदारिस 1947 से पाकिस्तान में रजिस्टर होते चले आए हैं। उस रजिस्ट्रेशन के कानून में वक्तन फवक्तन कुछ मुशावरत होती रही, कुछ तरामीम भी होती रही, कुछ तरीक़ेकार में भी तब्दीली होती रही, लेकिन ये कभी ऐसा नहीं हुआ, और ये तासुर बिल्कुल हकीकत से ताल्लुक नहीं रखता कि मदारिस को रजिस्ट्रेशन से इनकार रहा हो, और या हुकूमत का मुतालबा हो, हुकूमत की तरफ से हो कि रजिस्ट्रेशन कराएं और मदारिस ना चाहते हो, बल्कि मदारिस खुद ये मुतालबा करते हैं रजिस्ट्रेशन के अमल में तातुल नहीं आना चाहिए। अब हालिया जो मीटिंग हुई वफाकी वजीर तालीम के साथ, जिसमें मैं खुद मौजूद था मदारिस की क्यादत की, तो उसमें हमारा ही मुतालबा ये था कि इनकी रजिस्ट्रेशन जो है वो वजारत सनत की बजाय वजारत तालीम में होनी चाहिए, इसलिए कि ये कोई इंडस्ट्री नहीं है, ये सनती इदारे नहीं है, बल्कि ये तालीमी इदारे हैं, तो इनका जो लॉजिकली इनका ताल्लुक बनता है वो वजारत तालीम से, एजुकेशन मिनिस्ट्री और डिपार्टमेंट से बनता है। तो नाचे हमने इससे पहले भी कई बार ये मुतालबा किया, तो अल्हम्दुलिल्लाह इससे इत्तेफाक तो होता था, मगर इस पर अमलन कोई आगे पेशरफ्त नहीं होती थी। तो इस इजलास में पेशरफ्त हुई और इस बात को उसूली तौर पर तय कर लिया गया कि आइंदा मदारिस की रजिस्ट्रेशन वजारत सनत की बजाय वजारत तालीम में होगी। दूसरी बात, निसाब तालीम मदारिस के निसाब तालीम के दो हिस्से हैं, एक हिस्सा है कुरान और हदीस की तालीम का और उसकी तदरीस का, और दूसरा हिस्सा है जनरल एजुकेशन का। हुकूमत की तरफ से ये था कि जो जनरल एजुकेशन है उसके जो लाजमी मजामीन है, कंपल्सरी सब्जेक्ट हैं, अगर वो भी मदारिस के निसाब में हिस्सा शामिल हो तो इससे इन तलबा की इफादियत में इजाफा होगा, और इसको बुनियादी तालीम की हद तक اس لیے کہ دینی مدارس اصل میں اسپیشلائزیشن کے ادارے ہیں, یہ اسپیشل ایجوکیشن کے ادارے ہیں, جیسے ایک انجینئرنگ کے لیے ادارہ ہے, کوئی لاء کا ہے, کوئی میڈیکل کا ہے. تو مدارس کا بنیادی جو مقصد ہے وہ ہے دینی تعلیم اور قرآن و سنت کے علوم. تو اس میں مدارس کو بھی اس بات سے بالکل اتفاق ہمیشہ رہا کہ جو ہماری بیسک ایجوکیشن ہے, بنیادی تعلیم ہے, اس کے جو لازمی مضامین ہیں وہ بھی نصاب میں شامل ہونے چاہیے تاکہ ہمارے طلباء کو اس کا بھی فائدہ ہو. تو اس میں بھی کوئی دو رائے نہیں ہے, اس پر اس مجلس میں بھی اتفاق ہوا کہ جو میٹرک کے اور اگر ضرورت محسوس ہوئی تو انٹرمیڈیٹ تک کے جو لازمی مضامین ہیں وہ اس میں ہوں. ہماری موجودہ حکومت کا اصل میں عزم یا ان کا ارادہ یہ ہے, جس کا انہوں نے ہمارے ساتھ بارہا اظہار کیا کہ ون ایجوکیشن ون نیشن, ہم نے اس کو ویلکم کیا کہ واقعتاً ایک نصاب تعلیم ہونا چاہیے تاکہ قوم ایک بنے, اور وہ ہونا چاہیے بنیادی تعلیم کا, اور اس میں ہمارے عصری تقاضے بھی پورے ہوں اور ہمارے اسلام کی اور دین کی تعلیم کے جو بنیادی تعلیم ہر مسلمان کے لیے ضروری ہے, جو ہمارے آئین کا بھی تقاضا ہے, وہ بھی ہونی چاہیے. تو اس پر بھی اتفاق ہوا کہ ایک ایسا جامع نصاب تعلیم ہونا چاہیے کہ جس میں ہمارے دینی اور عصری تقاضے دونوں پورے ہوں, اور مدارس میں اور اسکولز میں وہی ایک نصاب ہو ہماری بنیادی تعلیم کا, میٹرک تک کا اور انٹرمیڈیٹ تک.
جی آپ نے وجہ فرمایا. قاری صاحب, میں ایک بڑا بیسک اور بنیادی وہ سوال ہے وہ کرنا چاہتا ہوں کہ مدارس اٹ سیلف کیوں ضروری ہیں؟ دینی تعلیم وہ تو ریاست اور حکومت بھی دے سکتی ہے, اور جیسے کہ ہمارے جیسے بے شمار طالب علم ہیں جو دوسری جماعت سے مذہبی اور دینی جو تعلیم ہے وہ بتدریج ہمارے نصاب کا حصہ رہی ہے اور ماسٹرز تک اس میں کیا جا سکتا ہے. سو مدارس کا ہونا کیوں ضروری ہے؟ اگر یہ ریاست پوری کی پوری ذمہ داری لے لے سو مدارس کیوں چاہیں گے یا اس کے انتظام میں؟
بہت ہی اچھی بات ہے.
جی
پرائیویٹ سیکٹر میں تو آپ دیکھیں کہ تعلیم تو ریاست کی اور گورنمنٹ کی ذمہ داری ہے, مگر پرائیویٹ سیکٹر میں ہمارے اسکول موجود ہیں, ہر شہر میں, ہر گاؤں میں اور دیہات میں موجود ہیں. اور آپ کو معلوم ہوگا کہ ہمارے یہاں جو اسکول, پرائیویٹ کالجز یا پرائیویٹ یونیورسٹیز ہیں, ان کی کوئی ضرورت نہیں ہے, کیونکہ گورنمنٹ کا کام ہے اور گورنمنٹ کے اسکول بھی موجود ہیں, گورنمنٹ کے کالجز بھی موجود ہیں, یونیورسٹیز بھی موجود ہیں. لیکن ظاہر ہے کہ گورنمنٹ اپنے وسائل کے اندر پوری قوم کی یہ ڈیمانڈ پوری نہیں کر سکتی, اور اس میں ایجوکیشن کی کوالٹی بھی وہ یہ نہیں ہے. حتیٰ کہ آپ دیکھیں کہ ہماری جو گورنمنٹ کے اندر لوگ ہیں, جو پالیسی صاحب لوگ ہیں, ایوانوں میں ہیں, اقتدار میں ہیں, ان کے اپنے بچے بھی پرائیویٹ سکولوں میں اور کالجوں میں پڑھتے ہیں. تو اگر دینی تعلیم ایک ہے, دینی تعلیم سرسری ہو جائے, اور وہ جو ہمارے یہاں اسکولوں میں اسلامیات پڑھائی جاتی ہے, اس سے انسان کو دین کا بنیادی علم بھی نہیں آتا, فرض کی حد تک بھی اسے حاصل نہیں ہوتا. اس لیے یہ سوسائٹی کی ضرورت ہے, اور یہ صرف پاکستان میں نہیں ہے, یا آپ کے یو ایس اے میں ہے, یا آپ کے یو کے میں ہے, یا افریقی ممالک میں ہے, یہ دنیا کے ہر بڑے اعظم میں موجود ہے, وہاں پر بھی دینی تعلیم کے خالص ادارے موجود ہیں. اس لیے کہ ہر ایک میں اسپیشلائزیشن ہوتی ہے. اگر گورنمنٹ یہ ذمہ داری لے لے اور یہ کام شروع کر دے, قوم کی ضرورت ہے, تو ہمارا تو بہت بڑا بوجھ ہلکا ہو جائے گا.
جی تسنیم نورانی صاحب کی اور ڈاکٹر عبدالجبار صاحب کی رائے لیتے ہیں. ڈاکٹر عبدالجبار صاحب, آپ یہ فرمائیے گا کہ
مجھے اجازت ہوگی.
جی بہت شکریہ آپ کا, آپ کو تراوی اس کے لیے جانا ہوگا. بہت شکریہ آپ کا, آپ نے میں جوائن کیا, اپنا نقطہ نظر آپ نے بیان کیا. ڈاکٹر عبدالجبار صاحب, آپ کی رائے. ایک تو کہتے ہیں قاری صاحب کے ظاہر پوری دنیا میں مشنری اسکولز ہیں, کرسچن ایجوکیشنز کے اسکول بھی ہیں, یہاں پہ بیسک لیول کے اوپر بھی ہوتے ہیں. کیسے اس کو ریگولیٹ کیا جانا چاہیے؟ کہاں پہ آپ کے خیال میں زیادہ مزاحمت ہے نصاب میں تبدیلی کی ریفرنس میں؟ کیا کوئی جہادی تصورات کو جو چیز زیادہ اجاگر کرتی ہے وہ مدارس کے اندر ہے؟ ذہن سازی پہ اعتراض ہیں کہ وہاں سے مختلف جو اذہان تیاروں کے آتے ہیں وہ سوائے مسجد کے یا اور کسی فیلڈ میں جا نہیں سکتے ہیں. سو کیسے ساری چیز کو ریگولیٹ کیا جانا چاہیے؟
میں سمجھتا ہوں بہت ہی دانش مندانہ سوال کیا ہے, اور آپ کے سوال میں, آپ کی گفتگو کے درمیان میں جواب موجود ہے. ایکچولی ہوتا یہ ہے کہ مدارس کیوں ضروری ہیں اور مدارس کیوں ضروری نہیں ہیں, یہ وہ فنڈامنٹل ہیں, بنیادی سوالات ہیں جس پر معاشرے کی ان پٹ لینے کی ضرورت ہے. غربت ہے اس ملک میں, بہت زیادہ غربت ہے, بے روزگاری ہے. آج تک پاکستان میں کبھی کسی جگہ یہ سروے نہیں ہو سکا کہ کتنی پرسنٹیج ان امپلائمنٹ ہے. لوگ اپنے بچوں کو مدارس میں کم از کم ایک شفٹ میں بھیج دیتے ہیں, نہیں تو دو شفٹ میں جاتے جاتے ہیں. کیوں جاتے ہیں؟ 25 लाख से ज्यादा तलबा उनको खाने पीने की सहूलत मिलती है, उनकी फंड रेजिंग होती है, खा वो ईद का मौका हो, जुमे का मौका हो या अदरवाइज कोई भी हो, लोग देते हैं, चैरिटी देते हैं, पैसे देते हैं और वो उसके नतीजे में मदरसे के जो इंतजाम करने वाले हालात हैं वो खुद भी उससे इस्तफादा हासिल करते हैं, गाड़ियां तक रखते हैं उससे उसी ही पैसों से, और यहाँ तक के बच्चों को भी फायदा पहुँचता है। तो वी हैव गॉट यू नो बहुत ज्यादा पॉवर्टी हमारे मुल्क में है। फिर तालीम की तरफ रुझान, अगर प्राइवेट सेक्टर की तरफ जाते हैं तो वहाँ पे 2,000 से 3,000 महाना की फीस है, जो एक आम आदमी जो 10-15 हजार रुपये महीना कमाता है वो अफोर्ड ही नहीं कर सकता प्राइवेट स्कूल में बेचने में। रहा सरकारी स्कूल, सरकारी स्कूलों में तालीम ही नहीं है, ये ऐसे ही बिलियंस ऑफ रुपीज का बजट है, एलोकेशन है, वेस्ट ऑफ रिसोर्सेज है, और पॉलिसी मेकर्स हम प्रोविंशियल्स हों या फेडरल पॉलिसी मेकर्स हों, लेकिन ना कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट की बात करते हैं। आप ही के वफाकी वजीर जो मौजूदा हुकूमत इस्लामाबाद में बैठते हैं उनके बारे में आपको पता है कि उनके क्या इंटरेस्ट हैं, और वो कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट का शिकार हैं, वो खावो उनकी फैमिली हजरात में खुद हों कि बहुत बड़ी चेन ऑफ स्कूल्स है उस पर उनकी यू नो फाइनेंशियल इंटरेस्ट है और वो इसीलिए कोई एडमिनिस्ट्रेटिव मेजर्स उठा नहीं सकते। यही है मसला मदारिस का, मदारिस में खाबो जहादी लिटरेचर हो या ना हो, एक बेंट ऑफ माइंड तो था पाकिस्तान में आज से 30 साल से जिसको हमेशा यूज किया गया और अमेरिका ने उसने अपने पर्पज के लिए यूज किया, पाकिस्तान की अथॉरिटीज ने अपने पर्पज के लिए इस्तेमाल किया और TTP और दीगर अदारे इस टाइप के बारे में वजूद में आए और आज वो फायर बैक कर रहे हैं, उनको संभालना मुश्किल हो रहा है। पाकिस्तान के जो सरकारी सिक्योरिटी अदारे हैं उनको बहुत सारे मसाइल का सामना करना पड़ रहा है। आज अदीनी अदारे जाहिर मेन स्ट्रीम में आने चाहिए, इस पर कोई दो ओपिनियन नहीं है, लेकिन फाइनेंशियल इश्यूज मेरी नज़र में इस बात से कहीं ज्यादा हैं कि उसके सिलेबस को कोई अच्छा बना लिया जाए, मॉडरेट कर लिया जाए, सॉफ्ट कर लिया जाए और सबके इंटरेस्ट में मॉडर्न एजुकेशन सिस्टम को इंड्यूस किया जाए, इंट्रोड्यूस कर दिया जाए। ये कोई बड़ा इशू नहीं है, मसला सिर्फ पैसों का है। मदारिस के लिए गवर्नमेंट ऑफ पाकिस्तान को सूबाई और मरकजी सतह पर एक फंड जनरेट करना होगा, उसमें जब तक इंटरेस्ट नहीं आएगा स्टेक होल्डर्स का वो इसी तरह होता रहेगा। 10 साल से जी मदारिस की मीटिंग, हुकूमत की मीटिंग, प्रोविंशियल्स मीटिंग, फेडरल्स मीटिंग, नतीजे पर आज तक नहीं पहुंच सके, खा वो फाकुल मदारिस हो, तंजीम मदारिस हो या कोई भी स्कूल ऑफ थॉट हो। हमें चाहिए कि इस पर देखिए, नहीं नई हुकूमत आई थी, कुछ थिंक टैंक्स बनाते, कुछ सोच बचार का अमल शुरू होता मुख्तलिफ शोबों में। पाकिस्तान में एक बहुत बड़ी यू नो टूट फूट का शिकार है सोसाइटी, इसको रीबिल्ड करने की जरूरत है। FATF के बारे में लोग आज से 3 साल पहले जानते नहीं थे, आज वो सबसे ज्यादा यू नो सरफेस कर गया। मनी लॉन्ड्रिंग के मामला में कोई नहीं जानता था क्या हुआ क्या, 2003 से मामला स्विट्जरलैंड ने शुरू किया। कहने का मकसद ये है कि वी हैव टू गो अ वेरी फार अवे इस कौम को बनाने के लिए, तामीर करने के लिए हर शोबे को, हर सेक्टर को काम करना होगा, लेकिन करे कौन, दिस इज द क्वेश्चन,
और उसको रेगुलेटर करेगा कौन। तस्नीम नूरानी साहब के पास जाते हैं। नूरानी साहब, ये मदारिस का निसाब, उसकी रजिस्ट्रेशन, हत्ता कि एक फौजी जो हुकूमत है जिसके पास पूरी ताकत और इख्तियार था, जनरल मुशर्रफ, उस दौर से भी शुरू हुआ, फिर बीच में जमहूरी और सियासी हुकूमतें आईं, पीपल्स पार्टी की भी, नवाज़ लीग की भी और तहरीक इंसाफ की भी, ये मसला जू का तू है। ये बिल्कुल फेयरली भी अगर काम करें होंगे तो इंटरनेशनल कम्युनिटी जिस नज़र से, जिस एनक से देखती है पाकिस्तान के अंदर एक्सट्रीमिज़म को, हालात को, उसमें सबसे पहले जो चीज़ हाईलाइट होती है वो मदारिस हैं। अभी भारत के साथ जो कशीदगी रही है, सारे एनालिस्ट ये कहते रहे हैं कि भारत के पास तो ये ऑप्शन है वो किसी भी मदरसे के ऊपर बेगुनाह, जहाँ पे मासूम बच्चे हों वहाँ पर भी अगर जाके वो अटैक कर देगा तो दुनिया को बता सकेगा कि यहाँ पे ये टेररिज्म हो रहा था, ये हो रहा था, एक्सट्रीमिज्म था। सो ये चीज़ें लूप होल्स तो हैं पाकिस्तान के लिए, एक स्लिपरी ग्राउंड पे तो उसको ले जाती हैं। कैसे इसका तदारुक हो, कौन इसका एक्शन ले?
देखिए, अभी वो कारी साहब आए हुए थे, आपने उनसे ये नहीं पूछा, उन्होंने ये बताया कि उन्होंने सारी चीज़ें बताई अपनी संगीत से, किसी चीज़ से हमारे इख्तलाफ नहीं था, उन्होंने ये नहीं बताया कि इख्तलाफ किस चीज़ से था
जी।
अब बात ये है कि वहाँ पर एक तो रजिस्ट्रेशन की उन्होंने बात की, रजिस्ट्रेशन जो है वो सारे इदारे नहीं कराते, ना कराना चाहते हैं, अगर 10,000 इदारे हों तो उसमें से 6,000-7,000 रजिस्टर करते हैं, कर लेते हैं, 2-3 हजार नहीं करते। दूसरा ये कि गवर्नमेंट के पास वो ना सिस्टम है, ना मैकेनिज्म है, गवर्नमेंट के स्कूलों के साथ तो एक पुराना ٹریڈیشنل سسٹم بنا ہوا ہے, گورنمنٹ کے مدارس کے ساتھ ان کو کنٹرول کرنا, ان کے ساتھ رابطہ رکھنا, ان کو مانیٹر کرنا, تو کوئی سسٹم نہیں ہے. تو وہ ایک بڑی ایک کمزوری ہے ہمارے نظام میں کہ ہم ان مدارس کے ساتھ نہ کانٹیکٹ رکھتے ہیں, نہ پسند کیا جاتا ہے کانٹیکٹ رکھنا مدارس کی طرف سے, اور وہ صرف وہی چیزیں اجازت دیتے ہیں جو ان کو سوٹ کرتی ہیں. تو اس وجہ سے رجسٹریشن جو ہے وہ ٹھیک ہے, جو لوگ کرانا چاہتے ہیں وہ کر لیتے ہیں, جو نہیں کرانا چاہتے وہ نہیں کرتے. دوسرا انہوں نے کہا کہ نصاب میں کئی ایسے مدارس ہیں جو یہ بھی نہیں اگری کرتے, جیسے انہوں نے آرگیومنٹ کی نا کہ اسپیشلائزڈ ادارے ہوتے ہیں جیسے انجینئرنگ یونیورسٹی ہے, تو اس میں سے کئی ادارے میں جانتا ہوں جو کہ کہتے ہیں جناب ہم نے کچھ اور نہیں پڑھانا بیکاز ہم تو ایک اسپیشلائزڈ ادارہ ہے. یہ چیز بھول جاتے ہیں کہ وہ اسپیشلائزڈ ادارے میں پہلے 12 سال بچہ کامن چیزیں پڑھتا ہے,
بالکل
انجینئر ہو یا ڈاکٹر ہو, وہ پہلے 10 سال جو ہے وہ آرڈینری چیزیں پڑھتا ہے, اس کے بعد وہ جاتا ہے میڈیکل کی طرف یا انجینئرنگ کی طرف. تو یہاں تو آپ 5 سال کے بچے کو ہی آپ وہ چیزوں سے محروم کرتے ہیں, تو اس میں فرق یہ ہے.
بالکل.
اب جہاں میں سمجھتا ہوں کہ جو مسئلہ آتا ہے جن چیزوں پہ اختلاف ہے وہ ہے قرآن اور سنہ کو پڑھانے کا طریقہ اور اس کی انٹرپریٹیشن, کہ وہ یعنی وہ مسلک پہ ڈیپینڈ کرتا ہے اور وہ ڈیپینڈ کرتا ہے, وہی سب اختلاف کی وجہ بنتی ہے کہ جب بچہ ایک مسلک کے ادارے میں 10-15 سال گزار کے آتا ہے تو وہ دوسرے مسلک کے ادارے کے سے وہ مار یعنی خون کرنے کے لیے تیار ہو جاتا ہے, کیونکہ اس کے مسلک کے, اور پھر ان اداروں میں ان کس تعلیم کے لیول کے بندے ان بچوں کو پڑھاتے ہیں اس پہ کوئی کنٹرول نہیں. تو پھر یہ ہے کہ وہ کس حد تک وہ ان کو پڑھاتے ہیں, مطلب اگر کوئی ادارہ یا کوئی مسلک یا کوئی مدرسے کا ایک مالک جو ہے مدرسے کا, وہی اس بینٹ آف مائنڈ سے ہے کہ وہ اتنی سخت تعلیم دیتا ہے, اتنی سخت بیانات ان کو کہنے کرتا ہے کہ وہ بچے وہاں سے جو نکلتے ہیں وہ
ہمارے پروڈیوسر اسور امام نے اس کو سمرائز کیا ہے, اور وہ یہ کہہ رہے ہیں کہ آپ یہ کہہ سکتے ہیں کہ دینی مدارس کے اندر مذہب نہیں مسلک پڑھایا جاتا ہے, دین نہیں مسلک پڑھایا جاتا ہے.
اچھا, اب کامن ڈینومینیٹر یہ ہوتا ہے کہ جو ملک اپنے تعلیمی اداروں پہ, ہر مذہب ملک اپنے تعلیمی اداروں پہ کنٹرول رکھتا ہے, کسی قسم کے تعلیمی ادارے, ان کی مرضی کے بغیر تعلیمی اداروں میں کوئی چیز نہیں پڑھائی جا سکتی.
صحیح.
اور وہ جو ون کنٹری اور ون جو ہے سسٹم کی جو بات کر رہے ہیں, اس کی بیسس ہی یہی ہے. ایک تو خیر اکنامک تفرق ہے کہ بھائی غریب کا اسکول ہے, انگریزی اسکول ہے, اردو اسکول ہے, چلیے وہ بھی ایک فرق ہے. دوسرا فرق یہ ہے کہ کیا کسی ادارے میں آپ کے ملک کے کوئی ایسی چیز پڑھائی جا سکتی ہے جو کہ اگر اس کو جو ملک کی جو نیشنل ایک سوچ والے لوگ ہیں وہ دیکھیں کہ بھائی یہ ملک کے خلاف.
دوسرا یہ کہ ایک حال تو یہ بھی ہو سکتا ہے نا کہ جیسے آپ ایون دینی نصاب بھی ہے تو اس کے اوپر ریاست کے ساتھ بیٹھ کے اتفاق کر لیں, تمام مدارس اس کو اڈاپٹ کر لیں جیسے باقی اسکولوں میں, تو مسئلہ حل ہو جائے گا. سو بہت شکریہ تسیم نورانی صاحب. جی جی
سوری, اس کے علاوہ جو میں بتا رہا ہوں کہ انڈیویجول جو پرنسپل ہے یا جو بھی اسکول اس کو کہیں گے مدرسے کا جو انچارج ہے, اس کی جو سوچ ہے اس پہ بھی ڈیپینڈ کرتا ہے کہ اس مدرسے کے بچے کیسے ہیں.
Exactly.
اور کیا وہ سرکار کی مطلب ہے کہ آپ سرکار کو اس قسم کی چیزوں کو اجازت دی جا سکتی ہے یا نہیں دی جا سکتی.
بہت شکریہ آپ کا تسیم نورانی صاحب, آپ نے ہمیں جوائن کیا. عبدالجبار صاحب, ڈاکٹر عبدالجبار صاحب آپ کے بھی ہم ممنون ہیں. مفتی قاری حنیف جالندری صاحب ہمارے ساتھ تھے, ان کا بھی شکریہ. چند سیکنڈ کی بریک کے بعد واپس آئیں گے. پاکستان کی معیشت کے اوپر, آئی ایم ایف کے ساتھ جو حالیہ معاہدہ ہے, ڈیل ہے, اس کے اثرات ملکی کرنسی کے اوپر اور اوور آل اسٹاک مارکیٹ کے اوپر کیا ہو رہے ہیں, کیا ہو سکتے ہیں. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ urduvoa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, urduvoa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں urduvoa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسور امام. بات ہو رہی ہے پاکستان کی معیشت کی، جب سے نئی حکومت آئی ہے آف کورس جو فائنانشیل پریشرز ہیں وہ زیادہ کھل کے اور ریفلیکٹ ہو رہے ہیں سامنے، اور اس وقت اگر دیکھا جائے تو سب سے بڑا موضوع ہی پاکستان کے اندر یہی ہے کہ معیشت کیسے سنبھلے گی، اور یہ جو دباؤ ہے، یہ جو کہنا چاہیے کہ جو ڈکلائن ہے پاکستان کی کرنسی کی ویلیو میں، یا پھر یہ جو مہنگائی ہے، ہر صورت میں اس کے سوشل پولیٹیکل جو پریشرز ہیں وہ سامنے نظر آ رہی ہیں. اور فائنلی حکومت نے آئی ایم ایف کے ساتھ، جو کہ انٹرنیشنل مانیٹری فنڈ عالمی مالیاتی ادارہ ہے، اس کے ساتھ معاہدہ کر لیا ہے. $6 بلین پاکستان کو ملیں گے اگلے تقریباً 3 سال کے عرصے میں. اس کے بعد ایک طرف خیال یہ تھا کہ اس سے مارکیٹ جو ہے وہ اسٹیبل ہو سکتی ہے، اور لیکن اس کے جو فوری اثرات ابھی تک سامنے آئے ہیں وہ تو یہ لگ رہا ہے کہ جو اسٹاک مارکیٹ ہے وہ بھی 1000 پوائنٹس کے فرق سے اس میں جو ہے وہ تنزلی دیکھی گئی اسٹاک مارکیٹ کے اندر، اور پھر جو روپے کی قیمت ہے آج اس میں بھی کمی آئی، اور 144 تک جو ہے وہ اوپن مارکیٹ کے اندر یہ کلوز ہوا، لیکن 146 تک جو ہے یہ پہنچا، اور 144 پہ کلوز ہوئی اس کی دوبارہ روپے کی قیمت اور قدر. یہ کس طرح سے امپیکٹ کرتی ہے؟ ہمارے جیسے لوگ تو بالکل اس کو سمجھنے سے قاصر ہیں کہ اس کا تعین کیسے ہوتا ہے، اور پھر یہ اس میں تنزلی کیسے آتی ہے، اور روپے کی قدر میں اس طرح سے اچانک اضافہ ہو جائے تو امپلیکیشنز کیا ہوتی ہیں، آئی ایم ایف پیسے نہ دے تو کیا مسئلہ ہو جاتا ہے، اور اگر آئی ایم ایف پیسے لے لیے جائیں اس سے تو پھر کس طرح کے کرائسز ہوتے ہیں؟ اس کا جائزہ لیں گی نادیہ فاروق، ہمارے ساتھ ہیں، اکانومسٹ ہیں اور اکنامک کنسلٹنٹ ہیں ود ایشیا ڈیولپمنٹ بینک، ایشین ڈیولپمنٹ بینک، اور ہمیں جوائن کیا ہے ظفر پراجا صاحب نے، یہ سیکرٹری جنرل ہیں پاکستان ایکسچینج کمپنیز ایسوسی ایشن کے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. نادیہ فاروق صاحب، سب سے پہلے آپ یہ بتائیے گا کہ آئی ایم ایف کے ساتھ جو ڈیل ہے وہ کیسے جو ہے ظاہر ہو رہی ہے، ریفلیکٹ ہو رہی ہے مالی معاملات میں، اسٹاک مارکیٹ میں، کرنسی میں، اور کیوں کر؟
بہت شکریہ مجھے پروگرام انوائٹ کرنے کا. ہاں، اگر آپ پچھلا 2013 اور اس سے پہلے 2008 کا جب ہم نے آئی ایم ایف کا تحریر کیا ہے پاکستان میں، تو اگر اس کو ایویلیٹ کیا جائے تو اس سے بہت واضح طور پہ پتہ چل جاتا ہے کہ جو پوسٹ آئی ایم ایف پیکج ہے اس سے اسٹاک ایکسچینج ہے وہ ہمیشہ بیڈلی ہٹ ہوتی ہے اور اس کا ڈاؤن ورڈ ٹرینڈ ہوتا ہے. کرنٹلی اگر ہم دیکھیں تو آئی ایم ایف جو ہے اس کا آنا جو کہ صرف 6 بلین ڈالر ہے، جو کہ 2013 میں تقریباً 6.6 بلین ڈالر کے قریب ہم نے آئی ایم ایف سے لیا تھا لون جو بھی اسٹیبلائزیشن کے لیے، اور ابھی ہمارا 6 بلین ہے جو کہ بہت بڑی اماؤنٹ نہیں ہے. اگر رفلی دیکھا جائے 10 سے 12 بلین کی ضرورت ہمیں ہے. لیکن آئی ایم ایف کے آنے سے یہ ہوتا ہے کہ ہم ہمیشہ بات کرتے ہیں ریفارمس، تو ہمیں اسٹرکچرل ریفارمس کی ضرورت تو ہے. تو آئی ایم ایف کے جب ہم ان سے پیکج لیتے ہیں تو وہ ہمیں بتاتے ہیں کہ آپ اپنی راہ کو کیسے متعین کیجئے، کیسے آپ اسٹرکچرل ریفارم سسٹم کے اندر لے کے آئیں تاکہ بار بار آپ کو ہم سے بھی رجوع نہ کرنا پڑے، اور آپ کی جو اکانومی ہے اس کی جو گروتھ ہے اس کا جو اکنامک سچویشن ہے وہ اتنی مضبوط ہو جائے کہ آپ کو ضرورت نہ پڑے، اور آپ جو بھی ایمرجنگ اکانومیز ہے اس کے اندر رہتے ہوئے تھوڑا اوپر کی طرف آئیں.
سو یہ جو اسٹرکچرل ریفارمز کے اوپر عام طور پہ عالمی ادارے زور دیتے ہیں، یہ لون اگر اس لمحے پاکستان کو نکال بھی دیں منظر سے، سو قرضہ لینے والے ملک کے حق میں ہوتے ہیں یا نقصان میں ہوتے ہیں؟ کیونکہ پاکستان کے اعتبار سے تو جب بھی ہم دیکھتے ہیں جی آئی ایم ایف نے یہ شرائط رکھ دیں، یہ رکھ دیں، اس سے تو کمر ٹوٹ جائے گی، یہ ہو جائے گا، وہ ہو جائے گا، سو ایٹ دا اینڈ آف دا ڈے ملک اس سے مضبوط ہوتے ہیں یا کمزور ہوتے ہیں؟
دیکھیے میں ایک بات آپ کو بتا دوں، یہ بہت انفارچونیٹ بدقسمتی کی بات ہے کہ ہم ہمیشہ یہی سمجھتے ہیں کہ آئی ایم ایف جو ہے وہ ہمیں کو دبونے آیا ہے اور ہمارے اوپر ہی سختیاں لاد رہا ہے. آئی ایم ایف کو ہم سے کوئی پرواہ نہیں ہے، چاہے ہم اوپر جائیں یا نیچے جائیں، ہم نے ان سے رجوع کیا ہے، ہمیں اسٹرکچرل ریفارمس کی ضرورت ہے. ہمارا جو ڈالر ہے وہ پیکڈ رہا ہے جو کہ ڈار صاحب کے دور میں رہا، 100 کے ساتھ ہم نے اس کو پیک کیا. جب ہم اس کو ایک جگہ پہ فکس کر دیتے ہیں تو اس کا سب سے جو پہلا افیکٹ آتا ہے اس میں یہ ہوتا ہے کہ آپ کی جو ریئل افیکٹو ایکسچینج ریٹ ہے اس کی وجہ سے ہم آل اکراس دا ورلڈ انکمپیٹیٹیو ہو جاتے ہیں. تو ہم اگر ڈالر کو ساتھ ساتھ ٹھیک ہے، ہر پوری دنیا میں فلی ایسے نہیں ہوتا ہے کہ وہ فری فال ہوتا ہے یا خود ہی سے متعین اس کی راہ ہو جاتی ہے، لیکن مینج فلوٹ ضرور ہوتا ہے. لیکن مینج بھی ایک اس طرح حد سے کیا جاتا ہے جس کی وجہ سے ہم مارکیٹ کے اندر ورلڈ مارکیٹ میں کمپیٹیٹیو رہیں. تو ہم نے اس کو پیک کر کے رکھا جس کی وجہ سے اس کے امپیکٹ آ رہے ہیں. ابھی ڈالر بڑھ رہا ہے اور مزید بڑھے گا.
سو یہ کیا فیئر پریکٹس تھی یا جو پچھلی گورنمنٹ کی طرف سے ہوئی، ایک بات؟ اور دوسری بات یہ کہ جو اسٹرکچرل ریفارمس کی آپ بات کر رہی ہیں، آپ انڈیپینڈنٹ اکانومسٹ کی حیثیت سے کہیں دیکھتی ہیں کہ اس کے اوپر غور ہو رہا ہے؟ یہ جو 20 رکنی ایڈوائزری کونسل بھی ہے، بڑے بڑے نام ہیں اس کے اندر، کوئی اسٹرکچرل ریفارم پاکستان کی اکانومی کے شعبے کے اندر ہونے جا رہی ہیں یا ہو رہی ہیں؟
देखिए पिछले 9-10 माह से हमने देखा है कि एडवाइजरी काउंसिल बनी, हम भी यही सोच रहे थे और उम्मीद लगाए बैठे थे कि शायद हम इंटरनली ही स्ट्रक्चरल रिफॉर्म्स करेंगे जिसमें टैक्स नेट की ब्रॉडनेस है उसको बढ़ाना है, फिर हमारा जो PSEs हैं पब्लिक एंटरप्राइजेस हैं उनका खसारा है, फिर एनर्जी का जो डेफिसिट है सर्कुलर डेफिसिट जो कि बढ़ता चला जा रहा है, हम ये एक्सपेक्ट कर रहे थे कि कम अज कम इंटरनली ये चीजें एड्रेस होंगी, लेकिन आपकी बात यहाँ से ये ऐसी कोई चीज हमें नजर नहीं आई और नजर आ भी नहीं रही मुस्तकबिल में। हाँ अभी ये जरूर है कि कुछ जो फाइनेंस मिनिस्टर लेवल पे गवर्नर स्टेट बैंक इन लेवल पे जो चेंजेस आई हैं वो वही लोग हैं जो IMF का तजर्बा भी रखते हैं और उनको पता भी है जैसे इजिप्ट जैसी इकोनॉमी को कैसे ऊपर लेके आया जाए और वहाँ पे जो इकोनॉमिक क्रंच है उससे कैसे निकला जाए, तो अभी ये देखते हैं कि इससे हम कैसे निकलते हैं। लेकिन फिल फॉर अगर देखा जाए तो हमारे पास एक तो करेंसी डीवैल्यू हो रही है जो कि शायद पहले हमने डेडलॉक लगा के रखा और अब एकदम से वो आहिस्ता आहिस्ता खुल रही है और तेजी से उसका डाउनवर्ड ट्रेंड है। दूसरा एनर्जी प्राइसेस IMF के कहने पे उन्होंने कहा कि आपने बहुत ज्यादा सब्सिडाइज किया है आप उनको बढ़ाइए। तीसरा टैक्स, एक तो टैक्स नेट है और एक ऑलरेडी जो टैक्सेस हैं उनको बढ़ाना, तो ये जो तीन इंडिकेटर हैं इनसे डायरेक्ट इन्फ्लेशन हिट होता है। जब इन्फ्लेशन बढ़ेगा तो उससे क्या होगा, ओवरऑल महंगाई होगी और कंट्रीज लाइक पाकिस्तान हमारे लिए इन्फ्लेशन जो डबल डिजिट में आ जाता है वो इंतहाई खतरनाक होता है और आवाम जो है वो बहुत जल्दी ही अपना टेम्पर लूज कर जाएगी, जो कि आने वाले कुछ अर्सों में अगर हम देखें पोलिटिकली तो ये इमरान खान की हुकूमत के लिए भी एक बहुत ही टफ टाइम आ रहा है कि लोग इसको कैसे लेंगे क्योंकि आने वाला टाइम इतना आसान नहीं होगा।
ठीक है, हमें बात करनी जफर प्राजा साहब, सेक्रेटरी जनरल पाकिस्तान एक्सचेंज कंपनीज एसोसिएशन। प्राजा साहब बहुत शुक्रिया आपका भी। ये जो डॉलर की कीमत खास तौर पे पिछले 9 महीनों में जिस तरह से जंप कर रही है, इसमें इस हुकूमत की फेलियर्स हैं, नाकामियां हैं किसी एतबार से, या जैसे नादिया कह रही हैं कि पिछली गवर्नमेंट ने जिस तरह से उसको फिक्स किया दरअसल वहाँ पर एक अनफेयर प्रैक्टिस जो है वो नज़र आती है, आपकी क्या राय है?
ने कहा कि जो पिछली गवर्नमेंट हमारी रुपए को रोक के रखा हुआ था तो उससे काफी ज्यादा बुरे असरात आए हमारी इकोनॉमी के ऊपर और मजीद आएंगे। एक तो उसमें सबसे पहले उन्होंने ये काम किया कि इंपोर्ट सस्ती कर दी और एक्सपोर्ट महंगी हो गई हमारे यहाँ, यानी कि हमारी जो डॉलर था वो सस्ता रहा तो इम्पोर्ट हमारी दिन ब दिन बढ़ती गई, इम्पोर्टेड आइटम्स हमारे यहाँ की उसकी भरमार हो गई और एक्सपोर्ट हम इंटरनेशनल मार्केट में कम्पीट नहीं कर पाए, तो क्योंकि हमने उसको वक्त के साथ साथ करेंसी को अपने डिवेल्यू नहीं किया तो एक्सपोर्ट में हम कम्पीट नहीं कर पाए इंटरनेशनली हम लोग रेट्स में और हमारी एक्सपोर्ट दिन ब दिन गिरती गई और इसके असरात अगले 4-5 साल तक मुझको नजर आ रहे हैं क्योंकि अब हम टोटली इंपोर्ट बेस्ड मुल्क बन गए हैं और हम एक्सपोर्ट हमारे यहाँ बहुत कम हो गई है और हमारा जो ट्रेड डेफिसिट है वो बहुत ज्यादा बढ़ गया है। जैसा कि अभी नादिया ने फरमाया कि हमको $6 बिलियन मिलने हैं 3 साल में, गो कि वो बहुत ही छोटी अमाउंट है, ठीक है, जबकि हमको जो हर साल चाहिए वो नियर अबाउट $25 बिलियन चाहिए अपने ट्रेड डेफिसिट को पूरा करने के लिए। तो एक बहुत बड़ा ये जो हमारे यहाँ फिकर है कि ये इतना बड़ा गैप हम कैसे पूरा करेंगे अपने ओवरसीज रेमिटेंस मिला के एक्सपोर्ट मिला के सारी चीजें मिलाने के बावजूद हमारे लिए बहुत बड़ा गैप है और ये $6 बिलियन जो हमारे 3 साल में मिलेंगे इससे हमारा कुछ नहीं बनेगा।
ठीक है, चलिए तो रेफरेंस में हो गया। अब जरा अपने एक्सपर्टीज जो आपकी है उसमें बताइएगा कि ये जो एक्सचेंज कंपनीज हैं ये कैसे मैनिपुलेट कर सकती हैं पोटेंशली, ये कितनी लॉयजॉन में होती हैं स्टेट बैंक के साथ और आज भी जो स्टेट बैंक जो भी मुकर्रर करदा कीमत थी प्राइम मिनिस्टर ने भी उसका नोटिस लिया है उसमें ये अचानक ये इजाफा क्यों हुआ और फिर ये वापस उसी दिन में अपनी एक्चुअल प्राइस पे क्यों आ गई, ये कैसे होती है ये फ्लैक्चुएशन डॉलर की कीमत में?
सर फ्लक्चुएशन ऐसा है कि एक हफ्ते से हम लोगों ने एक उसको कैप किया हुआ था ओपन मार्केट को, ठीक है, तो उससे क्या था कि शॉर्टेज थी, कोई लोग हमको नहीं पब्लिक डॉलर अपने नहीं बेच रही थी के और जो जो लेने वाले थे वो ज्यादा हो गए थे क्योंकि मीडिया में सुनने में आ रहा है 15% 20% डिवेल्युएशन IMF के साथ कहने पे होगी
तो आज हमने सुबह ये डिसाइड किया कि ये जो एक डेडलॉक हुआ हुआ है, जो लोग नहीं माल बेच रहे, तो हम इसको इसकी सही वैल्यू पे लाएं, जैसा कि लास्ट गवर्नमेंट ने रोक के रखा हुआ था, वही पॉलिसी हमने उसको कहा नहीं चलनी चाहिए, हमको एक एक्चुअल मार्केट पे आना चाहिए। तो हमने इसलिए 2 रुपए उसके आज बढ़ाए, तो उससे क्या हुआ, इन्फ्लोस काफी बढ़े और जिन लोगों को चाहिए थी, जिनको डिमांड थी, एपेटाइज था, वो काफी हद तक कम हुआ। लेकिन फिर कुछ प्रेशर्स आए, कुछ और हुआ, तो हमको वापस फिर 2 रुपए वापस करने पड़े।
ठीक है, तो मैं ये बताइए,
इतनी जल्दी वो मार्केट गेन नहीं हुई, मैं आपको बिल्कुल वोकली बता रहा हूँ कि इतनी जल्दी वो रुपया गेन नहीं, अपनी वैल्यू गेन नहीं की, लेकिन कुछ ऐसी होती है फोर्सेस की हमको फिर उसके ऊपर 2 रुपया वापस नीचे रेट लाना पड़ा।
नादिया, आप ये बताइएगा कि अभी इस वक्त जो कीमत है 140, ये रियलिस्टिक है एक बात, और क्या इसमें मजीद इजाफे की तवक्को रखी जाए, जैसे 15-20% तक हो सकता है, दैट मींस कि 160 तक जाएगी बात।
जी बिल्कुल, सुनने में यही आ रहा है कि ये, और देखने में भी यही मुशाहिदा अगर किया जाए तो ऐसा ही नजर आता है कि ये बहुत आगे तक जाएगी, 160 या शायद इससे भी थोड़ा आगे चली जाए। एक बात मैं यहाँ कहना चाहूंगी कि अभी पहले बात हो रही थी जो इम्पोर्ट बढ़ने की, कि पाकिस्तान की इम्पोर्ट बढ़ी, उसके अंदर देखिए सीपैक का भी बहुत बड़ा हाथ है। सीपैक की वजह से बहुत सी मशीनरी और इक्विपमेंट पाकिस्तान में आया, और कुछ ऐसा इक्विपमेंट भी आया जो कि स्टेट बैंक के पास रिकॉर्ड ही नहीं था उसका। वो तो तब आया जब हमारे रिकॉर्ड के अंदर इतना आना शुरू हुआ कि इम्पोर्ट की जो वैल्यू है वो बढ़ना शुरू हुई, तो तब पता चला। लेकिन उसके फिर क्या इंतजाम हुए, क्या आपस में गवर्नमेंट के साथ स्टेट बैंक ने उसको कैसे मैनेज किया, ये हमें मालूम नहीं है। ये चीज़ें ओपन भी नहीं हुई थी बदकिस्मती से। दूसरी बात यह है जो अभी हमारे इश्यूज हैं उसके अंदर हमारा सबसे बड़ा ट्रेड डेफिसिट, उसके साथ ही करंट अकाउंट डेफिसिट जुड़ा हुआ है, और सेकेंडली अभी बजट आने वाला है, उसके अंदर फिस्कल डेफिसिट का हमें बहुत बड़ा, जो सबसे बड़ा सामना है वो उसका होगा। उसके लिए हमारी गवर्नमेंट को चाहिए कि हम ऐसे कोई लॉन्ग टर्म प्लानिंग करें जिससे हमारे जो इंटरनल रेवेन्यूज हैं हम उनको बढ़ा सकें। ये हम कब तक दूसरे मुल्कों से सहारे लेते रहेंगे, और IMF के पास भी अभी हम गए हुए हैं, 3 सालों में उनसे किस्तें लेंगे। हमें इंटरनल रिसोर्स बढ़ाने की जरूरत है, और वो एक जो सबसे क्विक, आसान और तेजी से जो लॉजिकल बात है जिसमें हम समझ सकते हैं कि बहुत तेजी से बढ़ सकते, ये इश्यूज जो है उनको हम ओवरकम कर सकते हैं, वो है कि हमें अपनी प्रोडक्टिविटी बढ़ाने की जरूरत है, बिजनेस इन्वॉल्वमेंट को स्ट्रेंथन करने की जरूरत है, ताकि इन्वेस्टमेंट हमारे मुल्क में आए। उससे 2 काम होंगे, एक तो हमारा,
लेकिन नादिया मैं तो एक लेमैन की हैसियत से बताऊं, मैं बताऊं, लेट्स से कि एक छोटा सा इन्वेस्टर है, मैं बड़े बिलियन डॉलर्स इन्वेस्टर की बात नहीं कर रहा, एक छोटा सा इन्वेस्टर है बेचारा, वो पाकिस्तानी, वो अपने पैट्रियटिज्म में मोहब्बत में जाके $1,00,000 की उसने जमीन ले ली है, एक प्लाट ही ले लिया है, $1,00,000 मीन 1 करोड़ बंदा, ज्यादा तो उस वक्त था नहीं। अब जब ये डिवेल्यूशन हुई है, सो डेप्रिसिएशन में उसका जो $1,00,000 था वो ऑलरेडी $60,000 बन चुका है, और मजीद जो आप 160 बताएंगी तो वो 50 से भी नीचे आ जाएगा, तो उसको क्या हासिल हुआ इन्वेस्टमेंट, बाहर के इन्वेस्टर को स्पेशली?
देखिए यही तो बात है ना, कि हमने पिछली, जब आज से जो पिछले सालों में हमने देखा, हमारा जो रियल एस्टेट था वो बहुत स्ट्रांग रहा, अभी उस पर इतने ज्यादा टैक्सेस भी लगे हैं, ऊपर से डीवैल्यूएशन भी हो गई है, तो अब गॉन आर द डेज जिसमें आप रियल एस्टेट से अर्न करते थे, स्पेशली इस्लामाबाद जैसी जगह में तो बिल्कुल भी अभी उस तरह का ट्रेंड कतई तौर पर नहीं रहा, जो कि ज्यादातर इस्लामाबाद में लोगों की कोशिश होती है कि CDA में इन्वेस्ट करें, और फिर CDA का इम्पैक्ट की बहरिया जैसी जो सोसाइटीज हैं उनके ऊपर भी आता है, तो ये वाली इन्वेस्टमेंट तो रही नहीं। अभी जो हम स्ट्रक्चरल रिफॉर्म्स की बात करते हैं, बुनियादी ढांचा तब्दील करने की बात, या उसमें खामियां दूर करने की बात करते हैं, तो उसमें सबसे पहली चीज, जैसे मैंने बिजनेस का कहा, तो उसमें कॉस्ट ऑफ डूइंग बिजनेस है, और जो ईज है, आसानी फ्राहम करना है बिजनेस में। जब तक इस तरह की फंडामेंटल जो है बुनियादी इस्लाहात नहीं होंगी, हमारे मुल्क में बिजनेस कारोबार नहीं होगा, सरमायाकार यहाँ नहीं आएगा, वही रियल इन्वेस्टमेंट वाला पुराना मॉडल है वो अब नहीं चल पाएगा, उसमें भी अगर लोग इन्वेस्ट कर रहे हैं तो उसमें भी कोई फायदा नहीं, हमारा इंटरनल जो रेवेन्यू है वो जनरेट नहीं होगा, जिसके आगे फिर ट्रिकलिंग जो है ना इम्पैक्ट नीचे तक आते चले जाएंगे, और हम इसी दलदल में फंसते चले जाएंगे। तो हमें बहुत बुनियादी सतह पे रिफॉर्म्स की जरूरत है।
बहुत शुक्रिया नादिया फारूक, आपने हमें ज्वाइन किया, जफर प्राचा साहब आपके भी ममनून है। जी
तो इसका जो मेन हल जो मैं समझता हूँ आम पाकिस्तानी के तौर पे, कि जो करप्शन है हमारे यहाँ उसका बहुत बड़ा एलिमेंट है, कि जितने भी कर्जे लिए जाते हैं और जो भी कुछ होता है, ये पाकिस्तान में 80% से ज्यादा करप्शन की नजर हो जाता है। तो अगर हम इसको, करप्शन को किसी तरह रोक सकें, वो بہت ہمارے لیے آسانی ہو جائے گی پاکستان کی کرنسی کو ٹھیک کرنے کو، معیشت کو، اور یہاں کے عوام کی حالت کو.
بہت شکریہ آپ کا ظفر فیض صاحب، نادیہ فاروق صاحب آپ کے بھی ممنون ہیں. سامنے ایک بریک، بریک کے بعد واپس آئیں گے آخری سیگمنٹ کی جانب.
وی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن پروگرام ہے، جہاں رنگ آخری سیگمنٹ امریکہ اور ایران تعلقات، جن میں بہت تیزی سے جو ہے وہ ڈکلائن آ رہا ہے. اور یہاں پہ اگر آپ اینالسٹس کی بات سنیں سو لوگ یہ خطرہ محسوس کر رہے ہیں کہ کیا دونوں ملک جو ہے وہ کسی بڑے کلیش کی جانب بڑھ رہی ہیں. یہ حالت کیوں کر ہوئی، اس نیچ پہ دونوں ملک کیوں کر پہنچے ہیں؟ امریکہ کا خاص طور پہ ایران کے عالمی طاقتوں کے ساتھ معاہدے سے نکلنے کے بعد جو ہے یہ تعلقات روز بروز جو ہے متنزلی کا شکار ہوئے ہیں. اب خاص طور پہ ایران کی جانب سے یہ انتباہ جاری کیا گیا ہے کہ اگر ان کے اوپر جو سینکشنز ہیں، خاص طور پہ تازہ ترین جو سینکشنز امریکہ نے عائد کی ہیں، وہ نہیں ہٹائی جاتی تو پھر وہ اپنے نیوکلیئر جو نان پرولیفریشن کے لیے جو اس کے جو کمٹمنٹس ہیں یا جو بھی نیوکلیئر کمٹمنٹس ہیں اس سے وہ پیچھے ہٹ سکتا ہے. سو حالات کافی گمبھیر ہیں، اور بالخصوص ایسے حالات میں یہ بھی اطلاعات مل رہی ہیں کہ ایک تو امریکہ نے جو اس کے ملازمین تھے عراق کے اندر، اسی پیش بات کے پیش نظر کہ ایران کے ساتھ خلفشار بڑھ سکتا ہے، سو وہاں سے ان کو نکلنے کا حکم دے دیا ہے. اور دوسری خبریں ایسے ہیں کہ آلریڈی پینٹاگون جو ہے وہ آرڈر کر چکا ہے، ڈسپیچ کر چکا ہے اپنے ایئر کرافٹس کیریئرز کو، اور جو نیوکلیئر کیپیبل بام ان کے جو طیارے ہیں ان کو بھی اس ریجن کے لیے. سو کافی اس سے کشیدگی بڑھتی نظر آتی ہے. انالیسز لیتے ہیں، ڈاکٹر راشد نقوی صاحب ہمارے ساتھ ہیں، تہران بیسڈ انالسٹ ہیں، صحافی ہیں، تجزیہ کار ہیں، ان سے ہم بات کریں گے. کامران بخاری صاحب ہمیں جوائن کریں گے واشنگٹن سے، سینئر فیلو ود سینٹر فار گلوبل پالیسی جارج واشنگٹن یونیورسٹی کے ساتھ ان کی وابستگی، اور اجائے شانے صاحب ڈائریکٹر انسٹیٹیوٹ فار کانفلکٹ مینجمنٹ انڈیا نئی دلی سے وہ ہمارے ساتھ ہیں. تین تین چار چار منٹ ہمارے پینلسٹ کو ملیں گے. سب سے پہلے بات کرتے ہیں اجائے شانے صاحب، آپ ذرا انڈیپینڈنٹلی بتائیے گا کیوں یہ، اچھا ابھی وہ نہیں ہے، ڈاکٹر راشد نقوی صاحب کس طرح سے لیا جا رہا ہے یہ جو ایڈوانسمنٹ یہاں سے ہو رہی ہے واشنگٹن سے؟ سو تہران کیا وہاں پہ انالائز کیا جا رہا ہے، کس انداز میں کیا تیاریاں، کیا پریپریشنز ہیں دوسرے زاویے پہ؟
جی بسم اللہ الرحمن الرحیم. دیکھیں کل یہاں پہ ایک بہت اہم اجلاس تھا جو یہاں کے سپریم لیڈر کے پاس تقریباً تمام ایران کے مکنہ اور انتظامیہ اور فورسز کے جو مین لوگ ہیں سارے بڑے ذمہ دار کل اکٹھے تھے، اور وہاں پہ ایک رہبر انقلاب نے ایک بڑی سپیچ بھی دی ہے، اور وہاں سے جو میڈیا میں جو خبریں آئی ہیں اس میں تو ایسے محسوس ہوتا ہے کہ ایران کو پورا یقین ہے کہ یہ جنگ نہیں ہوگی، اور امریکہ نفسیاتی جنگ کر رہا ہے، اور ایسی صورتحال کہ اگر اس نے حملہ کرنا ہوتا تو کبھی بھی اپنے بحری بیڑے کو جو ہے وہ خلیج فارس میں نہ لے کے آتے. اور ویسے بھی جو یہاں پہ تجزیے ہو رہے ہیں کہ ایک ایسی صورتحال میں کہ جب امریکن فورسز افغانستان، عراق، شام اور اس مڈل ایسٹ میں موجود ہیں، اور 20-25,000 کے قریب فوجی امریکن اس خطے میں موجود ہیں، تو امریکہ کبھی رسک نہیں لے گا کہ وہ کوئی ایسا کام کرے کہ ان 20,000-25,000 جو ان کے فوجی ہیں، چونکہ بالآخر ایران یہاں پہ خطے کی ایک بڑی قوت بن کے سامنے آ چکا ہے، اس کے عراق کے اندر، شام کے اندر، حتیٰ افغانستان کے اندر جو اس کے رابطے ہیں، جو ان کے الائز ہیں، وہ بڑے بڑی سطح کے ریئیکشن کر سکتے ہیں امریکہ کے خلاف. دوسری طرف یہ ہے کہ خود رہبر انقلاب نے یہاں پہ جو کل سپیچ دی ہے اس سے پہلے خود روحانی صاحب نے بھی جو ہے وہ پریزیڈنٹ نے بھی ایک سپیچ دی، تو اس ان کے لب و لہجے سے بھی یہ رد ہو رہا تھا کہ ہمیں یا ایرانی قوم کو مجبور نہیں کیا جا سکتا، گھٹنے ٹیکنے پہ مجبور نہیں کیا جا سکتا، ہم نے ایک عالمی معاہدہ کیا ہے اور اس میں صرف امریکہ نہیں ہے بلکہ چار بڑے ممالک دوسرے بھی شامل ہیں، تو عالمی سطح پہ سفارتی امور کو اور سفارتی جو ایکٹیویٹیز ہیں ان کو آگے بڑھانا چاہیے، نہ کہ جنگ کے ذریعے، روب کے ذریعے، دھمکیوں کے ذریعے اور دھونس اور دھاندلی کے ذریعے. تو اس لحاظ سے پھر ایک میں اور ٹیکنیکلی جسے ہم نفسیاتی طور پہ کہوں نا کہ اس وقت جن ایام میں یہ سارا پروسیس چل رہا ہے، یا مثلا امریکہ کی طرف سے دھمکیاں اور خلیج فارس میں بحری بیڑے کی آمد کی، یہاں پہ رمضان المبارک ہے. رمضان کے اندر یہ ہوتا ہے کہ میکسیمم لوگ جو ہیں وہ ظاہر مذہب کی بنیاد پہ مساجد میں اور مذہبی مقدس مقامات کی طرف ان کا رجوع زیادہ ہوتا ہے. یہاں پہ پھر علماء ہیں، علماء جو ہیں وہ رہبر انقلاب کی اس لائن کو جو ہے وہ ٹو کرتے ہیں، اس بات کو جب پیش کرتے ہیں تو اس سے عوام کے اندر جو ایک مورال اپ ہوتا ہے، وہ چیز کو جو امریکہ یا اس طرح کی قوتیں چاہتی ہیں کہ وہ مورال ڈاؤن کریں بحری جہاز بھیج کے اور دھمکیاں دے کے اور فلاں فلاں، اس مورال کو یہاں کا جو مذہبی گروپ ہے وہ بہت خوبصورت انداز سے، وہ تو خود رمضان کی مثالیں دے کے کہتے ہیں کہ اگر سینکشنز لگے گی تو ہمیں رمضان کی تعلیم یہی ہے کہ ہم نے بھوک اور پیاس میں جو ہے وہ صبر کرنا ہے اور مشکلات
کو برداشت. وہ تو خیر دینی ایک زاویہ اگر ڈاکٹر صاحب، لیکن یہ بتائیں کہ اب دو روز پہلے یہاں پریزیڈنٹ ٹرمپ نے ایک میسج کنوے کیا تھا کہ گیو می اے کال اینڈ وی شوڈ میک اے ڈیل، سو I will offer you a deal. So, کیا ایسی کوئی سرپرائز کال وہاں سے ہو سکتی ہے؟ اب بھی اس بات کا امکان ہے؟
دیکھیں، کل کی میں جو روحانی کی سپیچ کی بات کر رہا تھا نا، اس میں انہوں نے یہ بڑا خوبصورت جملہ کہا ہے کہ یہ کیا جو ہے وہ اسٹریٹجی ہے کہ ایک طرف آپ جنگی جہاز بھیجتے ہیں اور دوسری طرف اپنا ٹیلی فون نمبر جو ہے سوئٹزرلینڈ کے سفارتخانے میں بھیجتے ہیں. تو یہ جو جسے کہتے ہیں سٹک اینڈ کیرٹ والی پالیسی ہے، یہ ایران کے خلاف تو پچھلے 40 سال سے چل رہی ہے. دوسرا یہ کہ یہاں پہ یہ محسوس ہو رہا ہے کہ کسی نہ کسی طریقے سے ٹرمپ چاہتے ہیں کہ چاہے برائے نام ہی صحیح ایک دفعہ مذاکرات کی ٹیبل پہ آ جائیں تاکہ ان کی عزت بھی رہ جائے اور یہ کہیں کہ ہم نے ان کو واپس دوبارہ مذاکرات.
تو ایران کو اس میں آنے میں کیا مزہ آئے گا؟
ایران کے اندر یہ ہے کہ ہم نے ایک عالمی معاہدہ کیا ہے اور اس میں عالمی ممالک بھی شامل ہیں، 22-31 کی قرارداد بھی موجود ہے، عالمی ادارے بھی اس میں جسے کہتے ہیں کہ پورے انوالو ہیں. تو اس سفارتی مشن کو آگے بڑھانا چاہیے. آج ہم یہ
ایک سفارتی مشن اور بھی آگے بڑھ رہا ہے، امریکہ کے وزیر خارجہ
دلیل ہے کہ کل جو ہے وہ امریکہ اگلے معاہدے کو بھی قبول نہ کرے.
ایک اور سفارتی مشن بھی ہے، امریکہ روس کے ساتھ انگیج کر رہا ہے اور نیچرلی ایران کے ساتھ جو سچویشن ہے وہ بھی زیر بحث آئی ہے. سو روس کس حد تک ایران کے ساتھ کھڑا ہے؟ بلینک سپورٹ ہے ایران کے ساتھ اس کی سفارتی طور پہ؟
دیکھیں، رشیا کا جو ہمیشہ کا سٹائل ہے، ماضی کا سٹائل تو یہ ہے کہ امریکہ کے مقابلے میں تو ایران کو سپورٹ کرتا ہے، لیکن جب وہ ریجنل اس کے جو دوسرے مفادات اور انٹرسٹ آ جاتے ہیں تو وہ پھر اس کا انداز کچھ اور ہوتا ہے. لیکن اس وقت ظاہر ہے جب رشیا ایران کی حمایت میں بات کرے گا یا بڑی سطح پہ جا کے جو مذاکرات کے اندر ایران کو سپورٹ کرے گا یا امریکہ کے اس فیصلے کو قبول نہیں کرے گا کہ اس کو معاہدے کے اندر آنا چاہیے، تو یہ ایرانی یعنی اس کو سپورٹ مل رہی ہے بات، اور یہ ظاہر ہے یہاں کے عوام کو بھی اور حکومت کو بھی ان کا مورال بنتا ہے بھی ایک بڑی پاور تو ہمارے ساتھ بھی کھڑی ہے اور جو سیکورٹی کونسل میں بھی ہے اور باقی عالمی اداروں میں بھی ایک مؤثر رول ہے.
یہ جو لیٹسٹ سینکشنز تھیں امریکہ کی، انہوں نے کتنی تکلیف دی ہے تہران کو؟ اور ابھی آج کی ایک اور ڈیولپمنٹ بھی تھی، اگین وہ اسی ریجن سے متعلق ہے، انڈیا کے فورن منسٹر کے ساتھ ملاقات ہوئی ایران کے فورن منسٹرز کی، اور بھارت نے یہ کہا ہے کہ شاید وہ تیل کی جو خرید ہے ایران سے وہ جاری رکھے گا لیکن یہ فیصلہ آئندہ حکومت کرے گی. تو دنیا میں کچھ بھالے وہ بھارت ہو یا ایون پاکستان ایران گیس پائپ لائن منصوبہ ہو، پاکستان ہو، روس ہو، ایسے ملک ہیں دنیا میں کچھ جو امریکن سینکشنز کے اگینسٹ جو ہے وہ کوئی انیشیٹو لے سکتے ہیں، بزنس ٹریڈ وہ کر سکتے ہیں ایران کے ساتھ؟
دیکھیں، اس وقت پریزیڈنٹ ٹرمپ کا جو رویہ ہے نا، اس کو سامنے رکھ کے سامنے چیز آئیں گی، ورنہ پہلے بھی سینکشنز رہی ہیں اور اندرون خانہ بہت سارے کام چلتے بھی رہے ہیں، ٹریڈ بھی چلتا رہا ہے اور ایران پہ سب تک سختیاں بھی نہیں تھیں، لیکن اب تو ظاہر ہے یونائٹڈ نیشن بھی اس معاہدے کو قبول کر چکی ہے، فور یورپین ممالک بھی اس کو قبول کیے ہوئے ہیں، چائنا، رشیا، یہ سارے جو ہیں ایران کے ساتھ ہیں. میں سمجھتا ہوں کہ اتنی خطرناک صورتحال جس طرح پروپوگنڈا کر کے پیش کیا جا رہا ہے، وہ شاید ایرانی اس کو یہ سمجھ رہے ہیں کہ یہ ایک نفسیاتی جنگ ہے. ہم تو اس سے پہلے اس سے زیادہ بڑی مشکلات برداشت کر چکے ہیں، ہم تو 8 سال جنگ برداشت کر چکے ہیں، ہم تو اسرائیل کے ہر روز کی دھمکیاں برداشت کر سکتے ہیں، آج حملہ ہونا ہے فلاں آپشن از آن ٹیبل اور فلاں فلاں, یہ ساری چیزیں ایرانی قوم تو سن
چکے ہیں. سامعین نے جوائن کرنا تھا, کامران بخاری صاحب نے اور اجے شوانی صاحب نے, دونوں اس وقت ہمارے ساتھ رابطے میں نہیں ہیں اور ان کا ورژن نہیں آ سکا. پروگرام ہم یہاں پہ ختم کریں گے. پروڈیوسر تھے اسفر امام, مسٹر چوانگ ہمارے انجینئر ہیں. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. امریکی فوج مشرق وسطی میں اپنے اسلحے میں اضافہ کر رہی ہے تاکہ ایران کی جانب سے کسی امکانی خطرے کا مقابلہ کیا جا سکے. لیکن کیا یہ درست اقدام ہے اور اصل خطرہ کیا ہے؟ پینٹاگون سے وائس آف امریکہ کی کارلا بیب کی رپورٹ کے ساتھ یاسمین جمیل.
ایران کے لیے طاقت کا ایک اور واضح سگنل, ایک پیٹریٹ میزائل بیٹری اور یو ایس ایس آرلنگٹن B-54 بمبار طیاروں اور یو ایس ایس ابراہم لنکن طیارہ بردار اسٹرائک گروپ کے ساتھ شامل ہو جائیں گے. کمانڈروں نے اس تمام اضافی کمک کی درخواست اس کے بعد کی تھی جب انٹیلیجنس کو خطے میں امریکی فورسز کے خلاف ایران کی جانب سے بری اور بحری خطروں کے امکانات کا پتہ چلا. امریکی قائم مقام وزیر دفاع پیٹ شینہن نے کہا,
It's important that Iran understand that an attack on Americans or its interests will be met with an appropriate response.
ایران کے لیے یہ سمجھ لینا اہم ہے کہ امریکیوں یا اس کے مفادات پر کسی حملے کا مناسب جواب دیا جائے گا. یہ الفاظ تھے امریکہ کے قائم مقام وزیر دفاع پیٹ شینہن کے. لیکن داعش کے خلاف لڑنے والے اتحاد کے ایک سینئر افسر نے ایک مختلف بات کی. پینٹاگون کی ایک بریفنگ میں داعش کے خلاف لڑنے والے اتحاد کے کمانڈر فار اسٹریٹجی برطانوی میجر جنرل کرس گھیکا سے جب یہ پوچھا گیا کہ کیا آپ نے خطرے کی کوئی علامات دیکھی ہیں, تو ان کا جواب تھا,
No, there's been no increased threat from Iranian-backed forces in Iraq and Syria.
عراق اور شام میں ایرانی پشت پناہی کے حامل فورسز کی جانب سے خطرے میں کوئی اضافہ نہیں رہا. بریفنگ کے بعد امریکی فوج نے کہا کہ اتحاد کے نائب کمانڈر کے حالیہ تبصرے امریکہ اور اتحادیوں کے لیے خطے میں ایرانی پشت پناہی کے حامل فورسز کی جانب سے انٹیلیجنس کے متعین کردہ دستیاب مستند خطرات کے برعکس ہیں. عراق اور شام میں متعین عملے کے تمام ارکان اس وقت ہائی الرٹ ہیں. بروکنگز انسٹیٹیوٹ کے مائیکل او ہینلن کہتے ہیں,
If we can find some very limited way to respond, I think we will and I think we should. But If we overdo it, we could be on the path to war.
اگر ہم رد عمل کے لیے کوئی بہت محدود راستہ تلاش کر سکتے ہیں تو میرا خیال ہے کہ ہم ایسا کریں گے, اور میرا خیال ہے کہ ہمیں ایسا کرنا چاہیے. لیکن اگر ہم غیر ضروری کارروائی کریں گے تو ہم جنگ کے راستے پر جا سکتے ہیں. یہ الفاظ تھے بروکنگز انسٹیٹیوٹ کے مائیکل او ہینلن کے. عہدیداروں کا کہنا ہے کہ امریکہ جنگ نہیں چاہتا, لیکن وہ امریکی فورسز کی حفاظت کرے گا. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.
ایران اور امریکہ کے درمیان کشیدگی بڑھتی جا رہی ہے جبکہ یورپ متحرک فریقوں کو صبر و تحمل کی تلقین کر رہا ہے. یورپی یونین بھرپور کوشش کر رہی ہے کہ ایران کے ساتھ ہونے والے ایٹمی سمجھوتے کو قائم رکھا جائے. علاقے کی سنگین صورتحال میں یورپ چاہتا ہے کہ ایران کو کونے سے نہ لگایا جائے. لندن سے وائس آف امریکہ کے نامہ نگار ہینری ریجویل کی رپورٹ کے ساتھ اسد نذیر.
یورپ کو اندیشہ ہے کہ اگر ایران کو دھکیل کر کونے سے لگا دیا گیا تو جواباً ایرانی رد عمل خاصا خطرناک ثابت ہو سکتا ہے. امریکہ کا طیارہ بردار بحری جہاز یو ایس ایس ابراہم لنکن مشرق وسطی روانہ ہو چکا ہے. قطر میں امریکی اڈے پر لڑاکا بمبار طیارے B-52 پہنچا دیے گئے ہیں. ٹرمپ انتظامیہ کا کہنا ہے کہ امریکی فوجوں پر حملے کے پیش نظر یہ احتیاطی اقدامات اٹھائے جا رہے ہیں. رائل یونائیٹڈ سروسز انسٹیٹیوٹ کے جیک ویٹلنگ کہتے ہیں,
Question comes, how is Iran going to push back? How are they going to show the United States?
یہاں سوال یہ پیدا ہوتا ہے کہ ایران کا رد عمل کیا ہوگا. وہ امریکہ کو کس انداز سے جواب دے گا۔ اگر ان پر دباؤ بڑھتا گیا تو پھر خطے میں کشیدگی اور زیادہ بڑھ جائے گی۔ یورپی ملکوں کا خیال ہے کہ خطرہ بڑھتا جا رہا ہے۔ پیر کو امریکی وزیر خارجہ مائک پومپیو برسلز پہنچے، جہاں وہ یورپی لیڈروں سے مل رہے ہیں اور اس مسئلے پر بات چیت کر رہے ہیں۔ یورپی امور خارجہ کی سربراہ فریڈریکا موگیرینی کہتی ہیں،
وی آر لیونگ ان کروشل ڈیلیکیٹ مومنٹس ویئر دی موسٹ ریلیونٹ۔
موگیرینی کہہ رہی ہیں کہ ہم اس وقت سخت اور نازک لمحات سے گزر رہے ہیں، ضرورت ہے کہ اس موقع پر ذمہ دارانہ رویہ اختیار کیا جائے۔ ہمارا خیال ہے کہ عسکری محاذ پر کشیدگی کو بڑھنے سے ہمیں ہر حال میں روکنا ہوگا۔ ایران کے ایٹمی پروگرام کے معاہدے سے امریکہ کے نکلنے کے بعد یورپ ایران پر زور دیتا آیا ہے کہ وہ معاہدے پر عمل درآمد کو پوری طرح جاری رکھے۔ اسد نذیر، وائس آف امریکہ، واشنگٹن۔